अब सोचना चाहिए कि इससे ज़्यादा दुनिया में और कौन सी आला तालीम होगी जिसमें तमाम बनी नौ के साथ नेकी करना सिर्फ एहसान की हद तक महदूद नहीं रखा, बल्कि वो दर्जा जोशे तभी भी बयान कर दिया जिसका नाम इताए जिल कुर्बा है। क्योंकि एहसान करने वाला अगरचे एहसान के वक्त एक नेकी करता है मगर जजा और पादाश का ख्वाहां होता है, इसीलिए वो कभी मुनकर एहसान और काफिर नेमत पर नाराज भी हो जाता है और कभी जोश में आकर अपना एहसान भी याद दिलाता है। मगर तभी जोश से नेकी करना जिसको कुरान ने ज़विल कुर्बा की नेकी के साथ मुशाबहत दी है, ये दर हकीकत आखिरी दर्जा नेकी का है जिसके बाद और कोई मर्तबा नेकी का नहीं। क्योंकि माँ की नेकी बच्चे के साथ और उसका रहम एक तभी जोश है और नकारा शीर ख़्वार से कोई शुक्रगुजारी मतलूब नहीं। ये तीन दर्जे बनी नौ की हक गुजारी के हैं जो कुरान शरीफ ने बयान फरमाए हैं। अब जब हम तौरात और इंजील को देखते हैं तो हमें ईमानन कहना पड़ता है कि ये दोनों किताबें इस आला दर्जा की हक गुजारी से खाली हैं। भला हम इन दोनों किताबों से इस तीसरे दर्जे की क्या तवक्को रखें? इनमें तो पहला और दूसरा दर्जा भी कामिल तौर पर बयान नहीं किया गया, क्योंकि जिस हालत में तौरात सिर्फ यहूदियों के लिए नाजिल हुई है और हज़रत मसीह भी सिर्फ़ बनी इसराइल की भेड़ों के लिए भेजे गए हैं तो उनको दूसरों से क्या गरज और क्या ताल्लुक़ था? ता उनकी नस्बत अदल और एहसान की हदायतें बयान की जातीं, लिहाजा वो तमाम अहकाम बनी इसराइल तक ही महदूद रहे। और अगर महदूद नहीं थे तो क्यों यसू ने बावजूद के एक औरत के नालों फरियाद करने की आवाज़ सुनी और उसकी आजिज़ाना दरख्वास्त उस तक पहुँची तो फिर भी यसू ने उस पर रहम न किया और कहा कि मैं सिर्फ बनी इसराइल के लिए भेजा गया हूँ? बस जबकि यसू ने खुद दूसरों के लिए जो बनी इसराइल से खारिज थे रहम और हमदर्दी में कोई अमली नमूना ना दिखलाया तो क्यों कर उम्मीद की जाए कि यसू की तालीम में दूसरी कौमों पर रहम करने का हुक्म है? यसू ने तो साफ कह दिया कि मैं दूसरी कौमों के लिए भेजा ही नहीं गया, तो अब हम क्या उम्मीद रख सकते हैं कि यसू की तालीम में गैर कौमों पर रहम करने के लिए कुछ हिदायतें हैं? नहीं, बल्कि यसू की तालीम का रुख सिर्फ यहूदियों की तरफ है और यसू खुद अपने तई इस बात का मजाज नहीं समझता कि दूसरी कौमों की नस्बत कुछ हिदायतें बयान फरमाए। फिर वो क्यों कर आम तौर पर रहम की तालीम दे सकता था? और अगर इंजील में यसू के इस कलमा के मुखालिफ कि मेरी तालीम और हमदर्दी यहूद तक महदूद है कोई और कलमा लिखा भी गया हो तो बिलाशुबा वो कलमा इलाहाकी होगा, क्योंकि तनाकुस जायज़ नहीं। इसी तरह तौरात के पेश नज़र भी सिर्फ यहूदी थे और तौरात की तालीम का भी तमाम परवाज यहूदियों के सरों तक है, लेकिन वो कानून जो आम अदल और एहसान और हमदर्दी के लिए दुनिया में आया वो सिर्फ कुरान है। अल्लाह ताला फरमाता है कुल या अय्युहन नास इन्नी रसूलुल्लाह इलैकुम जमीया, सूरह अल आराफ आयत 159। यानी कह ए लोगो, मैं तुम सब की तरफ रसूल करके भेजा गया हूँ। और फिर फरमाया व मा अरसलनाका इल्ला रहमतल लिल आलमीन, सूरह अल अंबिया आयत 108। यानी हमने तमाम आलिमों पर रहमत करने के लिए तुझे भेजा। सवाल नंबर 4, मसीह ने अपनी नस्बत ये कलमात कहे मेरे पास आओ तुम जो थके और मांदे हो कि मैं तुम्हें आराम दूंगा, और ये कि मैं रोशनी हूँ और मैं राह हूँ, मैं ज़िंदगी और रास्ती हूँ। क्या बानी इस्लाम ने ये कलमात या ऐसे कलमात किसी जगह अपनी तरफ मंसूब किए हैं? अलजवाब, कुरान शरीफ में साफ फरमाया गया है कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहिब्बुकुमुल्लाह, सूरह आले इमरान आयत 32। यानी उनको कह दे कि अगर खुदा से मोहब्बत रखते हो तो आओ मेरी पैरवी करो ता खुदा भी तुमसे मोहब्बत करे और तुम्हारे गुनाह बख्शे। ये वादा कि मेरी पैरवी से इंसान खुदा का प्यारा बन जाता है मसीह के गुज़िश्ता अक़वाल पर गालिब है, क्योंकि इससे बढ़कर कोई मुकाम नहीं कि इंसान खुदा का प्यारा हो जाए। پس جس کی راہ پر چلنا انسان کو محبوب الہی بنا دیتا ہے اس سے زیادہ کس کا حق ہے کہ اپنے تئیں روشنی کے نام سے موسوم کرے۔ اسی لیے اللہ جل شانہ نے قرآن شریف میں آن حضرت صلی اللہ علیہ وسلم کا نام نور رکھا ہے، جیسا کہ فرماتا ہے قد جاءکم من اللہ نور، سورہ المائدہ آیت 16، یعنی تمہارے پاس خدا کا نور آیا ہے، اور یہ جملہ کہ تم جو تھکے اور ماندے ہو میرے پاس آ جاؤ میں تمہیں آرام دوں گا، یہ کیسا لغو معلوم ہوتا ہے۔ اگر آرام سے مراد دنیا کا آرام اور بے قیدی ہے تب تو یہ فقرہ بلا شبہ صحیح ہے، کیونکہ مسلمان جب مسلمان ہوتا ہے تو اس کو پانچ وقت نماز پڑھنی پڑتی ہے، الصباح سورج سے پہلے صبح کی نماز کے لیے اٹھنا پڑتا ہے، اور پانی سے گو موسم سرما میں کیسا ہی پانی ٹھنڈا ہو وضو کرنا پڑتا ہے، اور پھر پانچ وقت مسجد کی طرف نماز جماعت کے لیے دوڑنا پڑتا ہے، اور پھر قریباً ایک پہر رات باقی رہتے خواب شیریں سے اٹھ کر تہجد کی نماز پڑھنی پڑتی ہے، غیر عورتوں کے دیکھنے سے اپنے تئیں بچانا پڑتا ہے، شراب اور ہر ایک نشے سے اپنے تئیں دور رکھنا پڑتا ہے، خدا کے مواخذہ سے خوف کر کے حقوق عباد کا لحاظ رکھنا پڑتا ہے، اور ہر ایک سال میں برابر 30 یا 29 روز خدا تعالیٰ کے حکم سے روزہ رکھنا پڑتا ہے، اور تمام مالی و بدنی و جانی عبادت کو بجا لانا پڑتا ہے۔ پھر جب ایک بدبخت جو پہلے مسلمان تھا عیسائی ہو گیا تو ساتھ ہی یہ تمام بوجھ اپنے سر پر سے اتار لیتا ہے، اور سونا اور کھانا اور شراب پینا اور اپنے بدن کو آرام میں رکھنا اس کا کام ہوتا ہے، اور یک دفعہ تمام اعمال شاقہ سے دستکش ہو جاتا ہے،
اور حیوانوں کی طرح بجز اکل و شرب
اور ناپاک عیاشی کے اور کوئی کام اس کا نہیں ہوتا۔ بس اگر یسوع کے گزشتہ بالا فکرہ سے یہی معنی ہیں کہ میں تمہیں آرام دوں گا تو بے شک ہم قبول کرتے ہیں۔ یہ درحقیقت عیسائیوں کو اس چند روزہ سفلی زندگی میں بوجہ اپنی بے قیدی کے بہت ہی آرام ہے، یہاں تک کہ ان کی دنیا میں نظیر نہیں، وہ مکھی کی طرح ہر ایک چیز پر بیٹھ سکتے ہیں اور وہ خنزیر کی طرح ہر ایک چیز کھا سکتے ہیں۔ ہندو گائے سے پرہیز کرتے ہیں اور مسلمان سور سے، مگر یہ بلانوش دونوں ہضم کر جاتے ہیں۔ سچ ہے عیسائی باش ہرچ خواہی بکن، سور کو حرام ٹھہرانے میں توریت میں کیا کیا تاکیدیں تھیں، یہاں تک کہ اس کا چھونا بھی حرام تھا، اور صاف لکھا تھا کہ اس کی حرمت ابدی ہے، مگر ان لوگوں نے اس سور کو بھی نہیں چھوڑا جو تمام نبیوں کی نظر میں نفرتی تھا۔ یسوع کا شرابی کبابی ہونا تو خیر ہم نے مان لیا، مگر کیا اس نے کبھی سور بھی کھایا تھا؟ وہ تو ایک مثال میں بیان کرتا ہے کہ تم اپنے موتی سوروں کے آگے مت پھینکو۔ بس اگر موتیوں سے مراد پاک کلمے ہیں تو سوروں سے مراد پلید آدمی ہیں۔ اس مثال میں یسوع صاف گواہی دیتا ہے کہ سور پلید ہے، کیونکہ مشبہ اور مشبہ بہی میں مناسبت شرط ہے۔ غرض عیسائیوں کا آرام جو ان کو ملا ہے وہ بے قیدی اور اباحت کا آرام ہے، لیکن روحانی آرام جو خدا کے وصال سے ملتا ہے اس کے بارے میں تو میں خدا کی دہائی دے کر کہتا ہوں کہ یہ قوم اس سے بالکل بے نصیب ہے، ان کی آنکھوں پر پردے اور ان کے دل مردہ اور تاریکی میں پڑے ہوئے ہیں، یہ لوگ سچے خدا سے بالکل غافل ہیں، اور ایک عاجز انسان کو جو ہستی ازلی کے آگے کچھ بھی نہیں ناحق خدا بنا رکھا ہے، ان میں برکات نہیں، ان میں دل کی روشنی نہیں، ان کو سچے خدا کی محبت نہیں بلکہ اس سچے خدا کی معرفت بھی نہیں، ان میں کوئی بھی نہیں، ہاں ایک بھی نہیں جس میں ایمان کی نشانیاں پائی جاتی ہیں۔ اگر ایمان کوئی واقعی برکت ہے تو بے شک اس کی نشانیاں ہونی چاہیے، مگر کہاں ہے کوئی ایسا عیسائی جس میں یسوع کی بیان کردہ نشانیاں پائی جاتی ہوں؟ بس یا تو انجیل جھوٹی ہے اور یا عیسائی جھوٹے ہیں۔ دیکھو قرآن کریم میں جو نشانیاں ایمانداروں کی بیان فرمائیں وہ ہر زمانے میں پائی گئی ہیں۔ قرآن شریف فرماتا ہے کہ ایماندار کو الہام ملتا ہے، ایماندار خدا کی آواز سنتا ہے، ایماندار کی دعائیں سب سے زیادہ قبول ہوتی ہیں، ایماندار پر غیب کی خبریں ظاہر کی جاتی ہیں، ایماندار کے شامل حال آسمانی تائیدیں ہوتی ہیں۔ سو جیسا کہ پہلے زمانوں میں یہ نشانیاں پائی جاتی تھیں اب بھی بدستور پائی جاتی ہیں، اس سے ثابت ہوتا ہے
کہ قرآن خدا کا پاک کلام ہے اور قرآن کے وعدے خدا کے وعدے ہیں۔ اٹھو عیسائیو، اگر کچھ طاقت ہے تو مجھ سے مقابلہ کرو، اگر میں جھوٹا ہوں تو مجھے بے شک ذبح کر دو، ورنہ آپ لوگ خدا کے الزام کے نیچے ہیں اور جہنم کی آگ پر آپ لوگوں کا قدم ہے۔ والسلام علی من اتبع الہدا۔ الراکم مرزا غلام محمد، ازکادیان، ضلع گرداسپورہ، 22 جون 1897۔